اس پروگرام کے اخراجات جو اسمر منسٹریز کے دوست اور پارٹنرز ادا کرتے ہیں۔
سچائی ایک ایسی چیز ہے جو آپ کو جھوٹ سے بچاتی ہے۔ صرف یہی چیز ہے۔ 40 سال پہلے جب میں نے بائبل کے متعلق آغاز کیا تو خدا نے سب سے پہلی جن آیات کا مکاشفہ مجھ پر ظاہر کرنا شروع کیا وہ یوحنا 8:31-32 میں تھی۔ اگر تم سب کہیں قائم رہو، میرے کلام پر قائم رہو، تو حقیقت میں میرے شاگرد ٹھہرو گے اور سچائی سے واقف ہوگے اور سچائی تم کو آزاد کرے گی۔ آمین۔ اب قائم رہنے کا یہ مطلب نہیں ہے کہ آپ ایک مرتبہ پڑھیں، نشان لگائیں اور سوچیں کہ ہم جان گئے ہیں۔ قائم رہنے کا مطلب ہے کہ آپ نہ صرف پڑھیں، سیکھیں اور پھر سب سے بڑھ کر اس پر عمل کریں اور اپنی زندگی پر اس کا اطلاق کریں۔ صرف کلام پڑھنے سے آپ آزاد نہیں ہوں گے، اس پر عمل کرنا آپ کو آزاد کرے گا۔ جب میں دشمنوں کو معاف کرنے کے تعلق سے بتا رہی تھی تو آپ کے لیے سننا آسان تھا۔ اب اگلی مرتبہ جب آپ ایک ایسے شخص سے ملیں گے تو آپ کو کچھ گھبراہٹ سی محسوس ہوگی اور پھر کلام یاد آئے گا۔ یہی وہ وقت ہے کہ آزاد ہوں۔ آپ وہ سب کچھ کر سکتے ہیں جو خدا چاہتا ہے کہ آپ کو کرنا چاہیے، لیکن اس میں آپ کا جسم مزاحمت کرتا ہے کہ عمل نہ کرو۔ سنیں، یوحنا 1:14، کلام مجسم ہوا اور فضل اور سچائی سے معمور ہو کر ہمارے درمیان رہا، اور ہم نے اس کا ایسا جلال دیکھا جیسا باپ کی اکلوتے کا جلال۔ آپ جانتے ہیں کہ ہم فضل کے تعلق سے بہت بات کرتے ہیں۔ سب کو فضل پسند ہے کیونکہ یہ خدا کا وہ کام ہے جو وہ ہمارے لیے کرتا ہے، جس کا ہم حق نہیں رکھتے، لیکن وہ صرف فضل کے ساتھ ہی نہیں بلکہ سچائی کے ساتھ بھی آیا۔ اس لیے جب آپ سچائی میں چلتے ہیں تو آپ کو فضل کی کبھی کمی نہیں ہوتی۔ خدا ہمیں اس سچائی کی تابعداری کا فضل دیتا ہے جو ہم کلام میں پڑھتے ہیں۔ وہ ہمیں فضل اس لیے نہیں دیتا کہ اگر ہم غلط بھی کرتے رہیں تو ہمیں کچھ نہ کہے۔ میں آپ کو بتاؤں گی کہ حالات کس قدر خراب ہیں۔ میں نے یہ کہانی پہلے بھی سنائی ہے، شاید 2 مرتبہ، مجھے یاد نہیں۔ ہمیں کسی نے ایک خط لکھا۔ یہ ایک مخلص شخصیت تھی۔ مجھے آپ کی مدد چاہیے۔ میرے کچھ دوست ہیں جو کچھ غیر قانونی کام کر رہے ہیں، لیکن ان کی زندگی بہت بابرکت ہے۔ وہ کہتے ہیں کہ خدا کے فضل نے انہیں سنبھالا ہوا ہے، اور اگرچہ کہ وہ جو کر رہے ہیں غلط ہے، لیکن لگتا ہے کہ واقعی خدا کا فضل ان پر ہے۔ اس نے پوچھا کہ کیا آپ بتا سکتی ہیں کہ آپ کا اس بارے میں کیا خیال ہے؟ اب یہ خاتون بہت اچھی اور دیانتداری پر مبنی جواب کی مستحق تھی، لیکن میرا پہلا رد عمل تھا، لیکن اس عورت کے تعلق سے نہیں۔ میں نے سوچا کہ دنیا کی سب سے بیکار بات ہے جو میں نے سنی۔ میں کچھ غیر قانونی کر رہی ہوں، لیکن بظاہر جو نظر آتا ہے۔ آپ میں سے کتنے جانتے ہیں کہ آپ کچھ غلط کر رہے ہوتے ہیں اور ابلیس ظاہر کرتا ہے کہ سب ٹھیک چل رہا ہے، اور پھر آپ غلط کام کرتے ہی جاتے ہیں۔ لیکن ایک وقت آتا ہے، کوئی بھی شخص ہمیشہ تک غلط کام کرتے ہوئے ہمیشہ تک نہیں رہ سکتا اور خدا کی برکت نہیں پا سکتا۔ خدا رحیم ہے، بلکہ پولوس نے کہا کہ وہ ناواقف تھا لیکن خدا نے اسے فضل دیا، اگرچہ کہ وہ مسیحیوں پر ظلم و تشدد کرتا رہا۔ اس کا خیال تھا کہ وہ شاید خدا کی مرضی کو پورا کر رہا ہے۔ ہاں، جب ہم بالکل ناواقف ہوں تو خدا ہمیں زیادہ فضل دیتا ہے، लेकिन क्या जानते हैं कि हर मर्तबा जब आप चर्च में दाखिल होते हैं या टीवी ऑन करते हैं या सीडी को सुनते हैं या कोई किताब पढ़ते हैं तो फिर आप पर जिम्मेदारी बढ़ जाती है, यानी जो सच्चाई आपने जान ली। ठीक है, दूसरा करिन्थियों 10 की 4 और 5 ये सामने स्क्रीन पर भी दिखाई देगा। मैं चाहती हूँ कि आप इस पर गौर से ध्यान करें, ये बहुत ही अहम आयात है। इसलिए कि हमारी लड़ाई के हथियार जिस्मानी नहीं, सब कहें मेरे पास हथियार है। ये हथियार दुनियावी नहीं, कुछ दूसरे तराजुम में लिखा है कि ये हथियार जिस्मानी नहीं है, यानी ये इंसानी हथियार नहीं है बल्कि ये माफूकुल फितरत हथियार है। ये वो हथियार हैं जिनको आप आंख से देख नहीं सकते, क्योंकि आप ऐसे दुश्मन से जंग कर रहे हैं जिसे आप नहीं देख सकते और ऐसे खुदा की परस्तिश करते हैं जिसे आंख से देखा नहीं जा सकता। इसलिए ये रूहानी हैं, इनका इस्तेमाल रूहानी आलम में होता है और फिर आप जिंदगी में अच्छे नताइज हासिल करते हैं। हमें सीखने की जरूरत है कि एक रूहानी आलम है, ये एक हकीकत है। इस वक्त ये कमरा फरिश्तों से भरा है। यीशु यहां चल फिर रहा है। हमारी लड़ाई के हथियार जिस्मानी नहीं है बल्कि किलों को ढा देने के काबिल हैं। अब ये किला क्या है? किला अब ये कोई भी एक झूठ हो सकता है जिस पर हम यकीन रखते हैं। इसलिए जब आपके जहन में ये किला है जो कि दुश्मन के लिए खास जगह बन गई है और वो दाखिल हो चुका है और इस कदर मजबूत है कि अंदर दफन हुआ महसूस होता है और फिर ये झूठ आपकी जिंदगी में जाहिर होता है। चुनाचा हम तसव्वुरात और हर एक ऊंची चीज को जो खुदा की पहचान के बरखिलाफ सर उठाए हुए है ढा देते हैं। ये काम खुदा हमारे लिए नहीं करता और हर एक ख्याल को कैद करके मसीह का फरमा बरदार बना देते हैं। क्या ख्याल है अगर हम कुछ मजीद ध्यान देना शुरू करें कि हम क्या सोच रहे हैं? जब आपका मूड बहुत ज्यादा खराब होने लगे तो सोचें कि आप क्या सोच रहे हैं। जब आप खुद तरसी महसूस करें तो सोचें कि आप क्या सोच रहे हैं। जब आप अफसुर्दगी महसूस करें तो अक्सर ये आपके जिस्म में कीमियावी मसला होता है, लेकिन अक्सर इसकी वजह बुरी सोचें होती हैं। सुनिए, क्या सब खैरियत से हैं? जब आपको इन लोगों के इर्द गिर्द मौजूद रहना पड़े जिनके लिए आपको कोई खुशी नहीं, तो मोहतात रहें कि आप आइंदा मुलाकात से पहले उनके बारे में क्या सोचते हैं, क्योंकि अगर आप पूरा हफ्ता बुरी सोच सोचते रहें तो कोई उम्मीद नहीं कि आप उनसे मिलेंगे और दोस्ताना अंदाज से पेश आएंगे। चाहे आपके अल्फाज कितने ही अच्छे हों, आपकी हरकत और अल्फाज की आवाज दुरुस्त नहीं होगी। सोचें कि आप क्या सोच रहे हैं और अगर आप वो नहीं सोच रहे जो खुदा के कलाम के मुताबिक है तो आप इस झूठ को ढाकर उसकी जगह सच्चाई को लाएं। जी, इसकी जगह सच्चाई को लाएं। आप अपने लिए अच्छा सोच सकते हैं, आप कर सकते हैं। कितने लोग हैं जो किसी शख्स के साथ ऐसे ताल्लुक में हैं? फर्ज करिए आपका शौहर है या ये आपके कोई दोस्त है या आपकी मां है या बाप है या कोई भी, और आप हर वक्त सोचते रहते हैं कि उस शख्स के साथ क्या मसला है और उनके कामों से आपको उलझन होती है और आपने उनकी गलतियों पर इतना सोचा है कि बस सिर्फ यही नजर आती हैं। और मैं यकीन से कह सकती हूं कि और गारंटी देती हूं कि इनमें अच्छाई ज्यादा और बुराई कम ही होगी, लेकिन आपने कभी उनकी अच्छाई के बारे में सोचा ही नहीं। आप वो सब भूल कर सिर्फ गलतियों पर ही नजर रखे हुए हैं। हर एक ख्याल को कैद करके मसीह का फरमाबरदार बना देते हैं। रोमियो 12:2, इस जहान के हम शक्ल ना बनो बल्कि आप जानते हैं कि इसका क्या मतलब है। दुनिया को इजाजत ना दी कि आपको एक मखसूस हद में कैद कर ले कि आपको सिर्फ यही करना है। अगर आप ये चाहते हैं कि आपको कबूल किया जाए, बल्कि अकल नहीं हो जाने से अपनी सूरत बदलते जाओ, अंदर से तब्दील हो, जो सिर्फ खुदा कर सकता है। मसीहियत रवैये की तब्दीली का कोई प्रोग्राम नहीं है, बल्कि मसीहियत मसीह के साथ मोहब्बत में गिरफ्तार होना है और उस पर तवज्जा देना है जब तक कि आप उसकी मानिंद ना हो जाएं। वो आपको तब्दील करता है। गौर करें कि आप किस तरह बदलते हैं। बल्कि अकल नहीं हो जाने से अपनी सूरत बदलते जाओ। मैंने कई साल सोचने में गुजार दिए। कि मुझे कोई भी पसंद नहीं करता। अब जान गई हूं कि खुदा मुझसे प्यार करता है, इसलिए मैं उस ताल्लुक से ज्यादा सोचती हूं। बनिस्बत इसके कि कौन मुझे पसंद नहीं करता, इसलिए अगर कोई है जो मुझे पसंद नहीं करता तो मैं इस पर नहीं सोचती। इम्साल 4:23, अपने दिल की खूब हिफाजत कर, क्योंकि जिंदगी का सर चश्मा वही है। कुछ ऐसा ही ख्याल इम्साल 23:7 में भी है। ये काफी दिलचस्प हवाला है। मैं एम्पलीफाइड तर्जुमे वाली बाइबल कई सालों से इस्तेमाल करती आ रही हूं और मुझे ये तर्जुमा पसंद है, लेकिन मैंने NIV में देखा है, क्योंकि आजकल लोग इसे ज्यादा इस्तेमाल करते हैं। एम्पलीफाइड में यूं लिखा है, इंसान जैसा अपने दिल में सोचता है वो वैसा ही हो जाता है। लेकिन पुराने तर्जुमे कुछ इस तरह हैं कि बहुत फर्क सी बात लगती है, लेकिन ये बहुत ही शानदार है। अगर आप इस पर गौर और फिक्र करें, जैसा कि इम्साल 23:7 न्यू लिविंग टेस्टमेंट में लिखा है, वो हमेशा ही सोचते हैं कि क्या कीमत है, खा और पी, लेकिन उसका दिल तेरी तरफ नहीं है। NIV में है, वो ऐसा शख्स है जो हमेशा कीमत के बारे में सोचता है, खा और पी वो कहता है, लेकिन उसका दिल तेरे साथ नहीं है। NIV बाइबल के हाशिए में लिखा है, वो जैसे सोचता है वो वैसा ही है। लेकिन आए इस कहानी पर गौर करें और सोचें। मैं किसी को बाहर खाने पर ले जाती हूं और कहती हूं कि खाने से लुत्फ उठाओ, जो तुम चाहो वो खाओ, मैं इसके पैसे दूंगी, लेकिन दिल में सोचूं, काश ये लोग ये वाला गोश्त ऑर्डर ना करें, क्योंकि इसकी कीमत $29 पर औंस है। इसलिए वो ये कह रहा है जो मैंने अभी कहा है, कि खाने से लुत्फ उठाएं, जो चाहे आपका दिल करे। लेकिन हकीकत में ये मेरा मतलब हरगिज नहीं था, बल्कि सच वो है जो मैं अपने दिल में सोच रही हूं। देखिए, यही वो जगह है जहां हमें खुद एहतसाबी करना है, क्योंकि कितनी मर्तबा हम ये दिल से कहते हैं, खुदा की तारीफ हो, या जब कोई कहता है कि उसे फलां बरकत मिली है, ओ मुझे सुनकर खुशी हुई, लेकिन अंदर से सोचते मुझे नहीं पता कि क्यों तुम्हें ये सब मिला, मैं तुमसे बेहतर मसीही हूं, मुझे ये मिलना चाहिए था, ना कि तुम्हें। देखें, हमारी असली हालत जाहिरी नहीं है। क्या आप मेरे साथ हैं? ये हमारी असली हालत नहीं, ये खूबसूरत नीली जैकेट, मैचिंग वाले जेवरात या इस तरह की कोई भी चीज, ये मेरी असल हालत को जाहिर नहीं करते, बल्कि असल वो है जो मेरे दिल में है। ये अहम नहीं है कि मैं यहां हूं, लेकिन मैं यहां क्यों हूं, ये ज्यादा अहम है, ये खुदा के लिए ज्यादा अहम है। क्या मैं यहां पर इसलिए हूं क्योंकि मैं इतनी मशहूर हूं कि बहुत से लोगों को एक जगह इकट्ठा कर सकती हूं, इसलिए मुझे बहुत खुशी होती है क्योंकि आप सब मुझे देख रहे हैं और मैं सोचती हूं कि ये शानदार है, या इसलिए कि मैं अपने 76 साल बूढ़े जिस्म को खींच कर यहां लाई हूं ताकि आपकी मदद कर सकूं, क्योंकि मैं खुदा से प्यार करती हूं और अपनी जिंदगी के मकसद को पूरा करना चाहती हूं। बात यह नहीं कि हम क्या करते हैं, बल्कि यह कि क्यों करते हैं, जिसकी खुदा को फिक्र है। मैं बताना चाहती हूं کہ ہمارا مقصد آپ کے لیے تفریح مہیا کرنا نہیں ہے۔ میں اس لیے یہاں ہوں کیونکہ میں جانتی ہوں کہ خدا آپ کی زندگی میں کیا کر سکتا ہے۔ اگر آپ واقعی سنجیدہ ہوں اور وہ کریں جو خدا چاہتا ہے تو آپ زندگی پائیں گے جو بہت شاندار ہوگی، جو آپ سے سنبھالی بھی نہ جائے گی۔ آمین۔ کچھ جھوٹ تھے جن پر میں یقین رکھتی تھی۔ میں یقین رکھتی تھی کیونکہ میرے باپ نے مجھے جنسی زیادتی کا نشانہ بنایا۔ میرا خیال تھا کہ مجھے ہمیشہ کمتر زندگی ملے گی۔ مجھے یاد ہے جب سوچتی کہ میری زندگی تو کبھی بھی اچھی نہیں ہو سکتی، خیال تھا کہ بس گزر جائے گی۔ لیکن دوسری طرف میرا یہ خیال بھی تھا کہ یہ بہتر ہو جائے گی، اور ایسا ہمیشہ رات کو بستر پر سونے سے پہلے ہی ہوتا، اور یہ خیال میرے ذہن میں گردش کرتا کہ ایک دن میں کوئی بڑا کام کروں گی۔ تو آپ کے خیال میں میں کس سے مخاطب تھی جب میں نے سوچا کہ مجھے دوسرے درجے کی زندگی ملے گی؟ اور میں کس سے بات کر رہی تھی جب میں نے سوچا کہ ایک دن میں کوئی بڑا کام کروں گی؟ ہمیں سیکھنا ہے کہ ہم کس کی سنتے ہیں۔ سنیں، میں 9 سال کی تھی جب نئے سرے سے پیدا ہوئی۔ میں نہیں جانتی تھی کہ کیوں، لیکن مجھے ہمیشہ ہی خدا کا احساس رہتا اور خدا سے پیار کرتی۔ میری پرورش ایک بے دین ماحول میں ہوئی تھی، لیکن میں رشتہ داروں کے ساتھ چھپ کر چرچ جاتی جو ہم سے ملنے آتے تھے، اور 9 سال کی عمر میں میں سامنے گئی، پاسبان سے کہا کہ کیا آپ مجھے بتا سکتے ہیں؟ جب میں ماضی پر غور کرتی ہوں تو تشدد ختم نہ ہوا۔ یہ اسی طرح ہر ہفتے کے بعد دوسرے ہفتے یہ سلسلہ چلتا رہا، لیکن میں اس میں سے گزر گئی کیونکہ خدا میرے ساتھ تھا، اور میں نہیں جانتی کہ خدا نے کیوں ہونے دیا، وہ بدل بھی سکتا تھا۔ میں نہیں جانتی کہ میری ماں کیوں بس برداشت کرتی رہی۔ میں نہیں جانتی کیوں ہم ہمیشہ ہی کیوں کا جواب حاصل نہیں کرتے، اس لیے ہمیں کوشش کرنا ترک کرنا ہے، اور یاد رکھنے کی ضرورت ہے کہ خدا ہمارا چھڑانے والا اور بحال کرنے والا ہے۔ شیطان کا ارادہ نقصان پہنچانے کا تھا، لیکن خدا بھلائی پیدا کرتا ہے۔ لیکن جب ابلیس میرے ساتھ سرگوشی کر رہا تھا کہ تم استعمال شدہ ہو، تمہیں ہمیشہ دوسرے درجے کی زندگی ملے گی، لیکن کبھی کبھی خدا کی سرگوشی کی آواز آتی کہ ایک دن تم ضرور بڑا کام کرو گی۔ آمین۔ اور پھر سنیں، میں آپ سے آج کہنا چاہتی ہوں کہ ایک دن آپ کچھ بڑا کریں گے۔ خدا کے لیے بڑے منصوبے رکھتا ہے، اس لیے آپ کو ایمان کی اچھی کشتی لڑنا سیکھنے کی ضرورت ہے، اور ابلیس کو کبھی بھی یہ موقع نہ دیں کہ آپ کے خیال کو کنٹرول کرے۔ ایک اور جھوٹ جس پر میں یقین کرتی تھی کہ جو میرے ساتھ ہوا وہ میری غلطی تھی، میرے ساتھ لازمی کوئی مسئلہ ہے جس کی وجہ سے میرے باپ نے میرے ساتھ ایسا کیا۔ لیکن پھر میں نے سیکھا کہ ابلیس جھوٹا ہے۔ ایک 6 یا 7 سال کی بچی ایسا کچھ نہیں کر سکتی جس کی وجہ سے ایک بالغ شخص اس کے ساتھ کچھ غلط کرنے کی کوشش کرے۔ اور پھر جانتے ہیں، میں نے سیکھا کہ وہ گناہ سے واقف نہ تھا لیکن گناہ بن گیا تاکہ میں مسیح میں خدا کی راستبازی بن جاؤں۔ خدا ہمیں اپنے ساتھ اس لیے تعلق میں نہیں لاتا کہ ہمیں یہ بتائے کہ ہمارے ساتھ کیا کیا مسئلہ ہے، بلکہ وہ اس طرح آغاز کرتا ہے کہ تم میرے لیے راست ہو۔ ہاں، ہمارے اندر بہت سی خرابیاں ہیں، لیکن خدا یہ سب کچھ پہلے سے جانتا تھا، ہمارے کرنے سے پہلے، لیکن پھر بھی وہ آپ سے پیار کرتا ہے۔ ایک اور جھوٹ جس کا میں یقین کرتی تھی جو کہ کافی تکلیف دہ تھا، میں چاہے جتنی بھی کوشش کرتی کہ اچھی مسیحی بنوں، میں ہمیشہ محسوس کرتی کہ خدا مجھ سے خوش نہیں ہے۔ میں کئی سال تک اسی احساس سے کمتری میں رہی کہ خدا مجھ سے ناراض ہے، لیکن یہ کوئی زیادہ بڑی بات نہیں ہوتی تھی، بلکہ ہمیشہ کچھ اس طرح ہوتی جیسے इब्लीस मुझे याद दिलाता कि मैंने क्या गलत किया है, ये नहीं किया वो नहीं किया। तुमने बाइबल पढ़ी लेकिन उसको समझा नहीं, तुमने दुआ की लेकिन ठीक दुआ नहीं की, ये और वो इसी तरह की बातें। लेकिन अब मैं इन फजूलियात से आजाद हूं, मैं इन इल्जामात पर मजीद कान नहीं लगाती। इब्लीस मुकम्मल तौर पर नहीं जानता, लेकिन जितनी जल्दी आप उसके झूठ सुनना और उनका यकीन करना बंद कर देंगे तो उतना ही आप मुश्किल में कम पड़ेंगे। आमीन। आप में से हर एक जो यहाँ मौजूद है, हर एक जो यहाँ है, आपके साथ ज्यादा ठीक ही होगा बजाय कुछ ज्यादा गलत होने के। इसके बारे में सोचें, सुबह उठते ही कहें कि खुदावन आज हमें कुछ चीजों को ठीक करना है, लेकिन मेरा इकरार ये है कुछ ज्यादा गलत की निस्बत मेरे साथ ज्यादा अच्छा ही है, लेकिन दुश्मन चला जाता ताकि किसी और का दिन खराब करे। चंद एक और झूठ हैं जिनका मैं यकीन करती थी। मेरा यकीन था कि मेरे मसाइल, खास तौर पर मेरे बुरे रवैये की वजह किसी और की गलती है। मुत्तफिक होने के लिए शुक्रिया। और मैं जो कुछ भी गलत करती उसकी वजह मुझसे होने वाली ज्यादती थी, इल्जाम और उज्र, इनमें से किसी चीज ने मदद ना की सच्चाई का सामना करें और आजाद हो। मसला यह था कि मेरे साथ ज्यादती की गई थी, मैं वाकई तबाह और बदहाल थी, लेकिन मैंने सच्चाई जानना शुरू कर दी थी। मेरा खुदा के साथ ताल्लुक था, वो मुझ पर बहुत सी चीजें जाहिर कर रहा था, और मैं जैसी भी थी उसकी वजह मुझसे की गई ज्यादती थी, लेकिन खुदा ने कहा इस बात को उजर बनाना छोड़ दो ताकि ऐसी ही रहो। सुनिए, हाँ आपके साथ ये हुआ था वो हुआ था, लेकिन खुदा कहता है कि माजी को छोड़ दो, देखो मैं एक नया काम करूंगा। क्या आप सब मेरे साथ मुत्तफिक नहीं होंगे? सुनिए, आपको सीखना है कि इब्लीस कौन है। वो आपसे नफरत करता है, वो झूठा है, अपने जहन के ख्यालात पर तवज्जो दें। जब कोई भी ऐसी बात जो आपके जहन में आती है जो खुदा के कलाम के मुताबिक नहीं है, तो ये वक्त है कि अपना मुंह खोलें और कहें, नहीं नहीं, मैं जानती हूं कि तुम झूठे शैतान हो। और जब आप कलाम को समझना शुरू करते हैं तो कलाम से उसका मुकाबला करें। जैसा यसु ने पाक रू की रहनुमाई में बियाबान में किया था, जहां इब्लीस ने उसे आजमाया, वो उसे साहिले समंदर के किनारे घर नहीं ले गया था। सुने, वक्त है कि आप दुश्मन के साथ हिसाब बराबर करें और उसे बताएं कि आप जानते हैं कि आप कौन हैं और आप जानते हैं कि वो कौन है, क्योंकि जंग आपकी नहीं है, क्योंकि खुदावंद आपके लिए लड़ रहा है और आपका हामी है। आए खड़े हो और खुदावंद की तारीफ करें।